أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم صل على محمد وعلى آل محمد
وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر، ليلة القدر خير من ألف شهر، تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر، سلام هي حتى مطلع الفجر. صدق الله العلي العظيم.
اللهم صل على محمد وعلى محمد.
هيك مرتبة بلندر صلوات
الله. اللهم صل على محمد وعلى محمد.
سورة مباركة قدر، کے ضمن میں گفتگو کا سلسلہ جاری ہے. یہ بات اپنی جگہ مسلم ہے کہ قرآن مجید کی آیتوں میں ظاہری معنی کے ساتھ ساتھ باطنی معنی بھی پائے جاتے ہیں، اور ایک ہی نہیں بلکہ باطن کا باطن اور باطن کا باطن باطن کا باطن. اور یہ حقیقت کسی شاعر یا کسی ادیب و خطیب یا کسی صوفی اور کسی حکیم یا فلسفی کی بتائی ہوئی نہیں ہے، یہ بات بھی پیغمبر اکرم صلی اللہ علیہ وسلم کی بتائی ہوئی ہے کہ آپ نے فرمایا ہے کہ اس قرآن مجید کا ظاہر ہے اور اس کا باطن ہے، اور اس کے باطن کا باطن ہے، اس کے باطن کا باطن، یہاں تک کہ سات باطن ہیں. جو لوگ لہجہ شنا سے پیغمبر ہیں صلی اللہ علیہ وسلم، یا جو لوگ عربی زبان کے محاورات سے واقف ہیں، وہ جانتے ہیں کہ ہر زبان میں کچھ محاورے ایسے ہوتے ہیں کہ جن کے لٹرل میننگ یا لیگزیکل میننگ مراد نہیں ہوتے ہیں، بلکہ محاوراتی معنی الگ ہوتے ہیں. مثلا کثرت کے بیان کے لیے کبھی ہم کہتے ہیں کہ ارے بھائی ایک دو نہیں، اس کے 70 معنی ہیں. 70 کے معنی یہ نہیں کہ گن کے ایک دو تین، 60, 61, 62 اور 70 تک آپ گنتی گنے اور کہیں 70 معنی. 70 معنی کثیر معنی ہے، کثرت. کبھی آپ کہتے ہیں جی سینکڑوں معنی. عربی زبان میں بھی اس طرح کے محاورے ہیں، کبھی 40 کا عدد، کبھی 70 کا، کبھی 100 کا، کبھی 1000 کا، کثرت کے لیے. اس تعبیر میں بھی بعض مفسرین نے یہ بحث کی ہے کہ آیا سات سے مراد سات ہی ہیں یا صرف اشارہ ہے کہ کثرت ہے. سات سے مراد یہ ہے کہ سات ہی تہیں ہیں اس کی معنی کی، या नहीं? तहें ज्यादा हैं। मुमकिन है बाज आयतों के मानी तीन चार तावील से ज्यादा ना हो, और बाज आयतें ऐसी हैं कि उनमें 10, 11, 12, 14, 70, 72 मानी। ये डिपेंड करता है कि कौन सी आयत ज़ेरे गौर है। क़ुरान मजीद के आयात कितने अक्साम पर मुनक़सिम है, इसकी तरफ भी पैगंबर अकरम सल्लल्लाहु अलैहि
वसल्लम
और अमीरुल मोमिनीन अली इब्न अबी तालिब मुतअद्दिद मकामात पर मुतअद्दिद ज़ावियों से रोशनी डाली है कि ये कुरान है जिसमें अहकाम से मुतालिक आयतें हैं, अमसाल से मुतालिक आयतें हैं, यही कुरान है जिसमें नासिख है, मनसूख है, महकम है, मुतशाबे है, आम है, ख़ास है, मुरसल है, मुतलक है या मुतलक है, मुकैद है, मुख्तलिफ तरह से। यहाँ तक कि नहजुल बलागा का जो पहला खुतबा है उसमें भी एक हिस्सा सिर्फ कुरान मजीद के आयात की किस्मों पर इमाम मौला ने रोशनी डाली है, जिसके मुतालिक मैं कहता हूँ कि वो एक पैराग्राफ उसमें पूरा इल्म उसूल फ़िक्ह समोया हुआ है, और इस नुक्ते नज़र से आज तक किसी ने उस खुतबे की तशरीह नहीं की कि उस एक पैराग्राफ में तकरीबन कह रहा हूँ, तकरीबन पूरा इल्म उसूल फ़िक्ह समोया हुआ है अली के एक पैराग्राफ अलैहि सलात व
सलाम।
अब अगर उन तमाम तकसीमात को सामने रखें और फिर देखें कि सूरह मुबारक कद्र की मंजिलत क्या है, और फिर गौर करें कि इसके ज़ाहरी मानी क्या हैं, उसके बातनी मानी क्या हैं, और बातिन का बातिन क्या है, बातिन का बातिन क्या है, तो ये वो सफ़र है कि जिसमें मासूम के इशारे भी मददगार होंगे। मसलन पहले इस पे गौर कीजिए कि इस आलम तकवीन में, इस जहान में रात की मानवियत क्या है? अल्लाह सुभानहु व तआला ने रात रखी क्यों, और दिन की मानवियत क्या है, दिन क्यों रखा? ये रात हम इस वक्त हैं, ये रात का वक्त है, इस रात का बातिन क्या है, और जो रोज हमने गुजारा इस रोज का बातिन क्या था? इसका भी एक जाहिर है एक बातिन है। अल्फाज का जाहिर और बातिन तो है ही है, अल्फाज में रोशनाई से नों के कलम से जो लफ्ज लिखा जाता है वो तो सूरत लफ्जी है, वो है जाहिर उसका, उसके अंदर मानी पोशीदा होते हैं ना, मानी कहाँ होते हैं, मानी तो उस लफ्ज के अंदर होते हैं, और उस लफ्ज की गहराई ही कितनी होती है, मगर मानी कितने गहरे होते हैं। मानी का और लफ्ज का रिश्ता कहाँ कायम होता है जाकर, तवज्जो है मैं क्या अर्ज कर रहा हूं? जिस तरह लफ्ज और मानी का रिश्ता है उसी तरह इस रात और इसके बातिन का रिश्ता है, इस दिन और इसके बातिन का रिश्ता है। हर चीज का जाहिर है और बातिन है, और बातिन का बातिन है, और बातिन का बातिन है। किसी सहरा में चले जाएं, एक रेत का जर्रा हथेली पे लेने, एक उसका जाहिर है, और फिर उसे जाके आप फिजिक्स की लैब में चले जाएं, फिर देखें बातिन की कितनी तहें हैं। इस जर्रे का बातिन कितना पुरनूर है, कितनी तवानाई है उसमें, कितनी ताकत है, कितनी एनर्जी है। उस एक जर्रे को अगर एनर्जी में तब्दील करें तो कितनी मकदार एनर्जी की बनेगी। अब यहां लफ्ज़ मकदार आ गया तो एक जुमला अदा करने का दिल चाह रहा है, इस कायनात की हर शय के लिए हर साल परवरदिगार एक नई मकदार मुकर्रर फरमाता है। ये मकदार जो मुकर्रर होती है ये लैलतुल कद्र में होती है। हर हर शय की पूरी कायनात। आप इसे मेरी तालिया शोखी तो नहीं समझते ना कि कई दिन हो गए गुफ्तगू करते हुए लेकिन अभी लैलतुल कद्र का मजमून खुल के बयान नहीं हो सका। ये लैलतुल कद्र इसके बातिन का जब सफर शुरू होगा तो कहीं इमाम जाफर सादिक अलैहि सलातु व सलाम की यह हदीस सामने आएगी, जो गालिबन कभी पहले आपके सामने मैं तिलावत कर चुका हूँ इस हदीस को, कि आपने फरमाया कि तुम्हें मालूम है लैलतुल कद्र क्या है। ये जो परवरदिगार ने कहा है वमा अदरा कमा लैलतुल कद्र, तुम्हें क्या खबर कि लैलतुल कद्र क्या है। वो लैलतुल कद्र मुजस्सम हुई है पैकर इस्मत फातिमा जहरा सलामुल्लाह। अल्लाह गौर फरमाइए, अब आप गौर फरमाइए। ये हदीस मैंने अभी सुनाई सिर्फ अब इस बहस को तय करने के लिए कि लैलतुल कद्र से बीबी की ज़ाते गिरामी कैसे मुराद है, इसके लिए कुछ इल्मी मुकद्दमात चाहिए, कुछ इल्म इरफान के मुकद्दमात चाहिए, कुछ बुरहानी मुकद्दमात चाहिए, कुछ इरफानी मुकद्दमात चाहिए। थोड़ी दूर तक हम लॉजिक के सहारे से बढ़ेंगे, फिर हिकमत या फिलॉसफी के सहारे से बढ़ेंगे, फिर हम इरफान के सहारे से बढ़ेंगे, फिर दस्त कुदरत जज्ब करेगा तो तजल्ली सामने आएगी। कोई सिर्फ मंतक के सहारे थोड़ा सफर तय करके बैठ जाए तो मंजिल तक नहीं पहुंच सकता, हिकमत के सहारे कुछ और आगे बढ़ जाए मंजिल तक नहीं पहुंच सकता, इरफान की किताबें पढ़ डाले मंजिल तक नहीं पहुंच सकता जब तक कि उधर से जज्ब ना हो, जब तक उधर से काशफ ना हो, जब तक उधर से तजल्ली ना हो। और खास तौर से ये मजमून वो है कि किस तरीके से मुराद है फातिमा जहरा सलाम। इसका एक जाहिरी पहलू जो हर एक के जहन में आ जाता है, वो पहले भी अर्ज किया था इस वक्त फिर इशारा कर देता हूँ, बहस बहुत तुला नहीं है ये, यानी जिसे कहते हैं इल्म इरफान की टेक्निकल इस्तिलाहों में गुफ्तगू हो तो ये बहस तवील है और हर मरहले गुफ्तगू पर आपका जहन और नफ्स और कल्ब महजूज होगा बशर्ते कि वो ज़ौक बेदार हो जाए। लेकिन जो बज़ाहिर साहिबान ईमान के जहन में बात आ जाती है वो ये है कि जाहिर है लैलतुल कद्र को अल्लाह सुबहानहु व तआला ने ज़र्फ़े नुज़ूल कुरान करार दिया है। ये ना कोई फ़ेल जब हम अंजाम देते हैं तो वो फ़ेल किसी ज़र्फ़ में होता है, ज़र्फ़ यानी विआ बर्तन, ये बर्तन ये ज़र्फ ये विआ, जैसे ये मजलिस हो रही है इस वक्त तो अब जाहिर है कि ऐलान क्या हुआ था कि 10:15 से मजलिस शुरू होगी। आप चाहते हैं ये मुख्तसर से हजरात जो हैं ये भी कल तशरीफ़ एक सलावत पढ़ लीजिए।
अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद।
वैसे अल्लाह का शुक्र है कि ये मरकज बाबुल मुराद बहुत मुबारक मरकज है। ये मैं इसलिए नहीं कह रहा हूँ कि मेरा इससे ताल्लुक है, बल्कि किसी और ही जहत से कह रहा हूँ। ये बहुत बाबरकत मरकज़ है ये। और जितनी इल्मी गुफ्तगू यहाँ हो जाती है, और आप हजरात जिस कदर तहम्मुल से और बल्कि शौक़ से ज़ौक़ से समाअत फरमाते हैं, और मकामात पर ज़रा मुश्किल से ये माहौल बनता है। बहरहाल ये मजलिस है, इसके लिए दो ज़र्फ़ हैं, एक ज़र्फ़ मकान, एक ज़र्फ़ ज़मान। ज़र्फ़ मकान ये कि इमाम बारगाह में मजलिस हो रही है, ये ज़मीन, ये छत, इसके नीचे, इस जगह पर, इस प्लेस में ये काम हो रहा है। ज़र्फ़ ज़मान यानी इस वक्त में ये काम हो रहा है। कोई भी अमल हो उसके लिए ज़र्फ़ ज़मान और ज़र्फ़ मकान ज़रूरी है। वो दकीका संजी वो अलग बहस है कि आया ज़मान और मकान में तफरीक मुमकिन भी है कि नहीं, आया ये एक ही हकीकत के दो रुख हैं, एक तरफ से देखा जाए तो मकान, एक तरफ से देखा जाए तो ज़मान, या ये टोटली अलग अलग हकीकतें। आइंस्टाइन से पहले और आइंस्टाइन के बाद फिज़िक्स में और साइंटिफिक फिलासफी में या फिलासफी ऑफ साइंस में जो बहस शुरू हुई वो इस बहस का इजाफा हुआ है। हालांकि पहले भी थी ये बहस, लेकिन आइंस्टाइन के बाद ये ज़्यादा उभर के सामने आई कि टाइम जो है वो फोर्थ डायमेंशन है इस कायनात का। थ्री डायमेंशंस जो हैं वो कौन से हैं? स्पेशल डायमेंशंस हैं, मकानी अबाद हैं, लंबाई चौड़ाई और गहराई, ये मकानी अबाद हैं। फोर्थ डायमेंशन जो है वो टाइम है, ये आइंस्टाइन ने कहा। लेकिन ये बहस चल पड़ी कि ये फोर्थ डायमेंशन है क्या, वाकई फोर्थ डायमेंशन है, या ये मकान से इसकी क्या निस्बत है, यानी हम क्या कहें जब हम एक्सप्रेस करें, एक्सप्रेशन हमारा क्या होना चाहिए, स्पेस एंड टाइम या स्पेस टाइम, एंड का लफ्ज बीच में इस्तेमाल करें या ना करें। और हमारे यहाँ ये बहस साइंस में मौजूद है। क्यों मौजूद है? इसलिए मौजूद है कि यही मसला ज़ेर गौर है कि मकान और ज़मान एक ही आईने के दो रुख हैं या दो अलग अलग हकीकतें हैं, दो अलग अलग ज़र्फ हैं। तहकीक यही है कि ज़मान कोई अलग ज़र्फ नहीं है, यानी ज़मान कोई ऐसा बर्तन नहीं है कि जैसे ये हॉल बना हुआ है इसमें हम बैठे हुए हैं, ऐसे कोई ज़र्फ़ है ज़मान और उसमें हम सांस ले रहे हैं। ज़मान पैदा ही होता है हमारे सांस लेने से। हमारा वक्त हमारे वजूद के बाहर नहीं है। अब यहां से ये बहस शुरू होगी कि फिर वक्त की कितनी सतहें हैं, वक्त की कितनी किस्में हैं, वक्त की कितनी तहें हैं, वक्त की कितनी परतें हैं। वक्त खुद एक डायमेंशन है या वक्त के अपने कई डायमेंशंस हैं? तवज्जो है? इसी बिना पर मैं एक जुमला कह चुका हूं कि एक वक्त है वो जो हमारे वजूद के खारिज में है, और एक वक्त वो है जो हमारे वजूद के दाखिल में है। हमें दोनों लैलतुल कद्र को रोशन करना है, जो हमारे वजूद के खारिज में है लैलतुल कद्र से भी रोशन करना है, जो हमारे वजूद के दाखिल में है उसे भी रोशन। ये जुमला भूलिएगा नहीं, फरामोश ना कीजिएगा। ये लफाजी नहीं है, हमारे वजूद के अंदर भी शब होती है, सहर होती है, दिन होता है, रात होती है। खुशकिस्मत है वो जो अपने वजूद के अंदर की सहर को नूरानी बना ले। अब वो सहर की अलामतें क्या हैं? अभी कहाँ ये सब बहस हुई? अभी कहाँ ये बहस हुई? आपको हक है पूछने का और मुझ पर फर्ज है बयान करने का। ہمارے اندر جو سحر ہوتی ہے اس کی علامت کیا ہے؟ یہ باہر جو سحر ہوتی ہے اس کی علامت ہے؟ تحقیق کرتے ہیں آپ روزہ کب تک سحری کھا سکتے ہیں، کب سحری سے امساک کریں، کب افطار کر سکتے ہیں، نصف شب کب ہوتا ہے؟ سب نیچرل فینومینا ہے، طبیعی مناظر ہیں، تو ان کو آپ، اس کی علامتیں ہیں، آپ کے وجود کے اندر جو شام و سحر ہوتی ہے اس کی بھی علامتیں ہیں، اندر بھی طلوع ہے، اندر بھی غروب ہے، ایک مطلع الفجر باہر ہے، ایک مطلع الفجر اندر ہے. یہ جتنے چند دن اور رہ گئے یہ صرف سوالات ہی قائم کرتے ہوئے گزر گئے، اور اگر میرے سوالات ہی آپ کے دلوں میں پیوست ہو گئے تو میری یہ گفتگو کامیاب ہے. اس لیے کہ سوال پیوست ہونے کا نتیجہ دو ہوگا، ایک تو یہ کہ آپ خواب غفلت سے بیدار ہو جائیں گے، دوسرے جب سوال ہوگا تو اس ممبر کی تلاش ہوگی جہاں سلونی سلونی کی آواز بلند ہوگی. آپ مجبور ہوں گے در مدینہ علم تک پہنچنے کے لیے، آپ مجبور ہوں گے امیر المومنین علی ابن ابی طالب علیہ السلام کے مکتب تک پہنچنے کے لیے. جب تک وہاں نہیں پہنچیں گے مسائل حل نہیں ہوں گے. جب تک در مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تک نہیں پہنچیں گے مسائل حل نہیں ہوں گے. اس لیے میری کوشش تو صرف یہ ہے کہ اتنے سوالات قائم کر دوں آپ کے سامنے کہ آپ سوالات سے گھبرا کر اس دروازے تک پہنچ جائیں جہاں جواب ملتا ہے. علم و فکر کی دنیا میں سوالات ہی کی اہمیت زیادہ ہوتی ہے. توجہ ہے؟ تو یہ مطلع الفجر جو ہمارے وجود کے اندر ہے یہ کیا ہے؟ ہمارے وجود کے اندر مطالع ہیں، مشارق ہیں، مغارب ہیں. لیکن بہرحال اس وقت میں اس بات کو عرض کروں کہ یہ ظرف کی بات تھی، ظرف زمان اور ظرف مکان. لیلۃ القدر کو حضرت حق سبحانہ و تعالی نے کہا کہ یہ ظرف نزول قرآن ہے. اصل یہ یاد رکھیے گا ایک جملہ، باطن شب ہی نزول ہے. یہ شب اب ایک ذوقی جملہ صرف کہہ دوں، دن میں شبنم نازل نہیں ہوتی، شبنم باطن شب ہی نزول ہے. اب وہ نزول کی کتنی قسمیں ہیں اور نزول کے کیا مراتب ہیں یہ سب الگ بحث ہے، لیکن ہر جگہ ایک جہان معنی ہے. گل دمیدہ ہوتا ہے شب میں، کلی چٹکتی ہے سحر میں. زوال کے وقت کوئی کلی نہیں چٹکتی، زوال کے وقت کبھی کوئی کلی نہیں چٹکتی، کھلے ہوئے پھول مرجھا جاتے ہیں، لیکن کلی چٹکتی ہے سحر میں. اس لیے کہ وہ فیضان نزول باطن شب ہی نزول ہے. اسی لیے جو اہل اللہ ہیں، جو اولیاء اللہ ہیں، دن میں انہیں وحشت ہوتی ہے، جب رات ہوتی ہے تو کل اٹھتے ہیں، پردہ شب میں خدا سے مناجات کے لیے آمادہ ہوتے ہیں، دنیا سے کٹ کے مناجات کے لیے وقف ہو جاتے ہیں. وہ وہاں سے فیضان کا فوران ہوتا ہے، وفور ہوتا ہے، اور یہاں دامن دل پھیلا کے آدمی بیٹھ جاتا ہے. شب ظرف ہے، ظرف نزول، بلکہ خود ظرف، خود باطن شب ہے نزول. لیلۃ القدر نزول قرآن کا ظرف ہے. ہم نے عرض کیا کہ یہ قرآن جو عربی مبین میں ہے اس کی حقیقت اعلیٰ کیا ہے؟ علی حکیم ہے. قرآن کی آیت میں سنا چکا ہوں، صریح آیت قرآنی ہے. کیا ہے؟ سورہ مبارک زخرف، وجعلناہ قرآنا عربیا لعلکم تعقلون وانہ في أم الكتاب لدينا لعلي حكيم. ہم نے اسے عربی مبین قرار دیا ہے تاکہ تم سمجھ سکو، ورنہ یہی ہمارے پاس ام الکتاب میں علی حکیم ہے. یہ آیت ہی آج تک مسلمانوں کی سمجھ میں نہیں آئی، کسی کی آئی ہو تو آ کے ہمیں سمجھا دے. لوگوں کو برا لگے گا یہ دعویٰ تو لگے، کبھی کبھی دل میں کوئی چیز پیوست ہو جائے نا اس سے فائدہ ہوتا ہے کہ کم سے کم دروازے کھلتے ہیں گفتگو کے، ایک چیلنج ہوتا ہے علمی. قرآن کی حقیقت کیا ہے؟ علی حکیم. اب یہ علی حکیم کے دو لفظ کیا ہیں؟ اتنا قرآن نے خود بتا دیا کہ یہ الفاظ یہ سب کچھ نہیں ہے. اگر میں گفتگو کروں تو کہیں گے صاحب یہ خطابت کر رہے ہیں، شاعری کر رہے ہیں، یہ کیا کہہ رہے ہیں ہماری سمجھ میں نہیں آ رہا ہے. اے میری بات آپ کی سمجھ میں نہیں آ رہی ہے، آیت قرآنی کیا کہہ رہی ہے؟ وَجَعَلْنَاهُ، ہم نے اس کو قرار دیا ہے، ہم نے اس کو بنایا ہے، عربیاً قرآناً، عربیاً قرآن عربی، یا کہیں کہیں عربی مبین کا لفظ ہے، عربیاً مبیناً، مختلف تعبیرات ہیں مختلف آیات میں. لعلکم تعقلون، تاکہ تم سمجھ سکو. اور تعقلون کے معنی صرف سمجھ سکو ہی نہیں ہے، لفظ تعقلون پر بھی کسی اور وقت بحث ہوگی کہ صرف یہ ترجمہ کر کے گزر جانا کہ سمجھ سکو یہ کافی نہیں ہے. عقل کے مراتب کیا ہیں؟ تدبر کسے کہتے ہیں، تفکر کسے کہتے ہیں، تفقہ کسے کہتے ہیں، تعقل کسے کہتے ہیں، تعلم کسے کہتے ہیں؟ سیکھنا، علم حاصل کرنا تعلم ہے، سمجھنا تفقہ ہے، سوچنا تفکر ہے، تو پھر تعقل کس چیز کا نام ہے؟ مترادفات ہیں، یوں ہی لفاظی ہے، یا یہ ادراک حقائق کے مراتب ہیں؟ ادراک حقائق کے مراتب ہیں، وجدان کے، حصول کے، حضور کے، شہود کے مراتب ہیں. کبھی آپ کوئی لفظ سن کے کوئی بات سمجھتے ہیں، کبھی پڑھ کے سمجھتے ہیں، کبھی دیکھ کے سمجھتے ہیں، کبھی پرکھ کے سمجھتے ہیں، کبھی اپنا لیتے ہیں تب بات سمجھ میں آتی ہے، کبھی اس حقیقت کے ہو رہتے ہیں تب بات سمجھ میں آتی ہے. سب زندگی کے تجربے ہیں، یہ وجدانیات ہیں، یہ زندگی کے تجربے ہیں، وجود کے تجربے ہیں. تعقل، لعلکم تعقلون، تعقلون یہ ترجمہ کافی نہیں ہے کہ تم سمجھ لو. اور سمجھ لو تو کیا سمجھ لو؟ وَإِنَّهُ فِي أُمِّ الْكِتَابِ لَدَيْنَا لَعَلِيٌّ حَكِيمٌ، اور وہ ام الکتاب میں ہمارے نزدیک تو علی حکیم ہے. کوئی ہمیں بس یہ بتا دے کہ عربی مبین سے علی حکیم کا فاصلہ کتنا ہے؟ عربی مبین اور علی حکیم میں نسبت کیا ہے؟ یہ بات سوچنے کی ہے یا نہیں، سمجھنے کی ہے یا نہیں؟ اچھا، اب یہ قرآن، جسے قرآن مجید علی حکیم کہا پروردگار نے، اس کا ظرف نزول کیا ہے؟ اسی لیے میں نے کہا تھا کہ قرآن ناطق ہے. وہ قرآن ناطق خود مصطفیٰ صلی اللہ علیہ وسلم کی ذات گرامی ہے، امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام، امام حسن، امام حسین، امام علی ابن الحسین، امام محمد باقر، امام جعفر صادق علیہ الصلاۃ والسلام، امام موسی الکاظم علیہ السلام، امام علی رضا علیہ السلام، امام علی نقی علیہ السلام، امام محمد تقی علیہ السلام، یہ تمام ائمہ، امام حسن عسکری السلام، حضرت حجت علیہ السلام، یہ تمام ائمہ، ہر امام اپنی جگہ ایک مکمل قرآن ناطق ہے. اور اس اعتبار سے اب جملہ عرض کر رہا ہوں، ہر ایمان چونکہ اپنی جگہ قرآن ناطق ہے, اس لیے لیلۃ القدر کی پہلی مصداق تو فاطمہ بنت اسد ہے. جس میں وہ علی حکیم نازل ہوا ہے. جس نے پیدا ہوتے ہی جبرائیل سے پہلے قرآن مجید کی تلاوت کر کے سنا. مجھے معلوم ہے دنیا سن رہی ہوگی, ایک دنیا ہمیں دیوانہ کہہ رہی ہوگی, کہنے دیجئے انہیں, کہنے دیجئے. یہ تو وہاں جب پہنچیں گے پتہ چلے گا کون دانا تھا کون دیوانہ. یہ سب کہیں اور طے ہوگا. کہیں ذکر ہوا, کہیں ذکر ہوا پیغمبر صلی اللہ علیہ وآلہ وسلم کے سامنے, حضور کے سامنے ذکر ہوا غنا و فقر کا, مفلسی اور تمنگری. تو حضور نے فرمایا کہ اس دنیا میں تمنگری اور مفلسی مت دیکھو. الغنا والفقر بعد العرض على اللہ سبحانہ وتعالی, اللہ کے سامنے حاضری جب ہوگی وہاں پتا چلے گا کون غنی ہے کون فقیر ہے. جیسے غنا و فقر کا معیار بالکل جدا گانا ہے, یہاں کچھ اور ہے وہاں کچھ اور, ایسے ہی دیوانگی کا معیار بھی یہاں کچھ اور ہے وہاں کچھ اور, دانائی کا معیار بھی یہاں کچھ اور ہے وہاں کچھ اور. فاطمہ بنت اسد مصداق لیلۃ القدر ہے. کس کی سمجھ میں آئے گا یہ تفسیر, کس کی سمجھ میں آئے گی سوائے ان کے اور کسی کی سمجھ میں نہیں آ سکتی جو بادے ولایت کا کے جرعہ نوش ہے, جنہوں نے وہ شراب طہور پی ہے. جنہوں نے یہ شراب طہور نہیں پی ہے ان کے یہاں گنجائش ہی نہیں ہے. کیا کہہ رہے ہیں, لیلۃ القدر کہاں, فاطمہ بنت اسد کہاں. دیکھیں نا کیسی دیوانگی کی باتیں کر رہے ہیں. لیلۃ القدر کی مصداق اول فاطمہ بنت, اس سے بھی پہلے مصداق اول آمنہ بنت وہب. وہ لیلۃ القدر کے جس میں محمد عربی صلی اللہ علیہ وسلم, آپ حضرات اس طالب علم کو یاد کیجئے گا. یہ کسی تفسیر میں نہیں ملیں گے یہ مطالب, کسی محقق میں جرأت نہیں ہے جو میری باتوں کو کاٹ سکے, بشرطے کہ محقق ہو, بشرطے کہ ہاں الف بے سے لے کے بڑی یہ تک پڑھا ہو اس نے, بیٹھ کے مکتب میں نصاب پڑھا ہو, کتابیں پڑھی ہوں اور استادوں سے پڑھی ہوں. اب تو مشکل یہ ہے کہ لوٹ پوٹ کے بھی لوگ علامہ ہو جاتے ہیں نا. معاف فرمائیے, کسی سے میں نے سنا تھا کہ تقریر میں کچھ مزاح کا پہلو بھی ہونا چاہیے, تو کبھی کبھی وہ بھی ماہ مبارک رمضان میں افطار کے بعد جب آپ حضرات بیٹھتے ہیں تو پھر گفتگو ذرا ایسی ہونی چاہیے کہ چہرے کھلے رہیں, بات بھی ہوتی رہے. اور میرے ایسے جملوں سے کوئی جنوین آدمی کبھی ناراض بھی نہیں ہوگا. ناراض وہی ہوگا جو لوٹ پوٹ کے علامہ بنا ہوگا. جو واقعی عالم ہوگا وہ کیوں ناراض ہونے لگا, وہ مسکرائے گا خوش ہوگا. یہ سب طالب علمانہ باتیں ہیں, اسے یاد رکھیے گا. لیلۃ القدر کی پہلی مصداق آمنہ بنت وہب, مادر گرامی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم. دوسرے مصداق حضرت فاطمہ بنت اسد. تیسری اور عظیم ترین مصداق حضرت فاطمہ بنت محمد, ام الحسن ام الحسین ام الائمہ ام ولایت فاطمہ زہرا مصداق لیلۃ القدر. لیلۃ القدر مصداق لیلۃ القدر. بس آج اتنے. پروردگار ہمیں اور آپ کو توفیق عطا فرمائے کہ ہم بی بی زہرا کی معرفت حاصل کر سکیں, اور پروردگار ہمیں وہ شجاعت عطا فرمائے کہ ہم دشمنان زہرا سے انتقام لے سکیں. پروردگار ہماری ان راتوں کو اپنے لطف سے منور فرما, اپنے کرم سے منور فرما. پروردگار ہمارے دامن دل کو تجلیوں سے بھر دیں. معبود پروردگار ہم مکمل طور پر تیرے اختیار میں ہیں, ہمیں اپنی نافرمانیوں سے بچا لے. معبود پروردگار ہمیں اپنا فرما بردار بنا لے. پروردگار ہمیں ایسا بنا دے کہ ہم سچی وفاداری کے ساتھ حضرت حجت علیہ السلام کے قدموں پہ اپنی جان نثار کر سکیں. پروردگار اپنے ولی آخر کو جان لیلۃ القدر اور روح لیلۃ القدر اور صاحب لیلۃ القدر کو اپنے ولی آخر کو اذن ظہور عطا فرما, اور ان کے ہاتھوں سے اپنی رحمت و رافت و عدالت کا پرچم لہرا دے. وآخر دعوانا ان الحمد للہ رب العالمین.